علی علی اللہم صلی علی محمد و آل محمد معجل فرجہم. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین بارئ الخلائق اجمعین والصلاة والسلام علی سیدنا و نبینا و مولانا ابی القاسم محمد. اللهم صل علی محمد وعلى اهل بيته الطيبين الطاهرين الذين اذهب الله عنهم الرجس وطهرهم تطهيرا. اللهم صل على محمد وعلى محمد واللعنة الدائمة على اعدائهم اجمعين. اما بعد فقد قال الله تبارك وتعالى في كتابه المجيد وفرقانه الحميد. بسم الله الرحمن الرحيم. والعصر ان الانسان لفي خسر الا الذين امنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. صلوات اللهم صل على محمد وعلى محمد. عزیزان گرامی، اشر محرم الحرام کی مجالس کے سلسلے کی آج ساتویں مجلس ہے، اور فیت، فیملی اور کمیونٹی کے موضوع پہ ہماری گفتگو اب دوسرے مرحلے میں داخل ہو چکی ہے. پہلی پانچ مجالس ہم نے ایمان کی مرکزیت اور اہمیت پہ پڑھیں، اور کل فیملی کے حوالے سے گفتگو کا آغاز کیا. عزیزان گرامی، جن لوگوں کی قرآن مجید اور اہل بیت اطہار کی احادیث پہ نظر ہے، اور وہ علوم اسلامی سے بھی واقف ہیں، یقیناً وہ یہ بات جانتے ہیں کہ اسلام میں ایمان کے بعد سب سے زیادہ جس چیز کی اہمیت ہے وہ فیملی ہے. دین خدا کے اندر ایمان کے بعد کوئی دوسری ایسی چیز نہیں ہے کہ جس کی اہمیت فیملی سے زیادہ ہو. کل میں نے یوں ہی جستہ جستہ آپ کے سامنے قرآن مجید میں جن فیملیز کا ذکر آیا ہے اس کی طرف اشارہ کیا تھا. سلسلہ گفتگو کو آگے بڑھانے کے لیے میں سب سے پہلے سورہ تحریم، صحیح تلفظ تحریم ہے، سورہ تحریم، یہ قرآن مجید کا چیپٹر نمبر 66 ہے، 66واں سورہ ہے، اور اس کی آیت نمبر 6 ہے، جس میں ارشاد قدرت ہے یا ایہا الذین آمنو، خطاب اہل ایمان سے ہے، اے وہ لوگو کہ جو ایمان لائے ہو، साहेबाने ईमान हो, कू अनफुसकुम व अहलीकुम नारा, तुम अपने आप को और अपने अहलो एयाल को यानी अपनी फैमिली को जहन्नम की आग से बचाओ। ऐ अहले ईमान, तुम अपने आप को और अपनी फैमिली को अपने अहलो एयाल को जहन्नम की आग से बचाओ। लफ्ज जो है कुरान मजीद का यहां पर है कू, कू काफ वाव और फिर उसके बाद अलिफ, ये अम्र का सीगा है, यानी ये वो लफ्ज है कि जिसमें हुक्म दिया जा रहा है और ये इसका रूट वर्ड वही है तकवा वाला। काफ वाव अलिफ कू, बचाओ अनफुसकुम अपने आप को और अपनी फैमिली को जहन्नम से। और फिर चूंकि फैमिली का मसला है, पहले अपना और फिर फैमिली का, तो खुदा ने थोड़ा सा डिस्क्रिप्शन जहन्नम का भी दे दिया है ताकि जरा और तवज्जो हो जाए कि ये खतरा जिसकी तरफ खुदा मुतवज्जे कर रहा है कुरान में, ये कोई मामूली खतरा नहीं है। कहा कि वकूदुहन्नास वल हिजारा, ये जहन्नम जिससे बचाने का तुम्हें हुक्म दिया जा रहा है, ये वो आग है कि जिसका ईंधन लोग हैं और पत्थर हैं। वकूद ईंधन को कहते हैं, फ्यूल को। वकूदुहा इस जहन्नम का ईंधन अन्नास लोग, लोग हैं वल हिजारा और पत्थर हैं। फिर चूंकि इंसानी जहन है, ये हमारे एक बहुत बड़े आलिम और जाकिर गुजरे हैं, ओरिजिनली हिंदुस्तान के रहने वाले थे, पार्टीशन में माइग्रेट करके पाकिस्तान तशरीफ ले आए थे, और हमारे मैं समझता हूँ पाकिस्तान के वो सबसे बड़े खतीब थे और उनका लकब था खतीबे आले मोहम्मद, सैयद अजहर हसन जैदी, खुदा उनकी मगफरत फरमाए। बहुत खिदमत की उन्होंने मौला की और हमारी कौम में उन्होंने फजाइल और मसाइब बहुत पढ़े और बड़ी अच्छी जाकिरी की। वो जब इंसान के दिमाग की बात करते थे तो वो कहते थे कि इंसान का दिमाग ये उल्टा प्याला है, ये उल्टा प्याला है, इसमें समंदर भी उडेल दें तो ये फिर खाली का खाली रहता है। ये चीज़ें इसमें बहुत आती हैं लेकिन रिटेन नहीं करता और बहुत जल्द चीज़ों को भुला देता है। तो ये उनका जुमला था, मैंने इसलिए जिक्र कर दिया कि अय्याम अज़ा हैं, उनको भी सवाब मिल जाए। इस बहाने से उनका जिक्र हो गया और उनका एक जुमला कोट हो गया, तो गोया कि मजलिस में वो भी शरीक हो गए। एक सलावत पढ़िए बाबा जब। जब हमें किसी चीज से डराया जाए ना, क्या फलां जगह बड़ा खतरा है, फलां जगह बड़ी खतरनाक है, तो फौरन हम सोचना शुरू कर देते हैं कि हाँ खतरा है, मगर कोई हम अपना जुगाड़ लगा लेंगे, कोई जानने वाला कोई मिल जाएगा, कोई हमारा हम वतन होगा, हमारा हम शहरी होगा, कोई जान पहचान का आदमी होगा, तलाश कर लेंगे किसी को और वो वहाँ पे हमारे काम आ जाएगा और हम इस मुश्किल से गुजर जाएंगे। उस गलत फहमी को दूर करने के लिए खुदा को कुरान में ये कहना पड़ रहा है, अलैहा मलाइकतुन गिलाज़ुन शिदाद, जिस जहन्नम की मैं बात कर रहा हूं तुम्हारा खालिक, उस जहन्नम पे मैंने मुकर्रर कर रखे हैं वो फरिश्ते के जो बहुत तुंद खू हैं और बहुत सख्त मिजाज हैं।
عام طور پہ فرشتوں کے بارے میں ہمارا تاثر کچھ اور ہے، مگر یہ فرشتے جن کی ڈیوٹی خدا نے جہنم پہ لگا رکھی ہے، ان کے دل میں کوئی رحم نہیں ہے، وہ نرم خو نہیں ہیں، وہ خوش مزاج نہیں ہیں، بلکہ غلاظ جمع ہے غلیظ کی، جس کا مطلب ہوتا ہے بہت تھک، جس کا مطلب ہوتا ہے بہت سخت، وہ بہت سخت مزاج ہیں، اور شداد جمع ہے شدید کی، وہ بڑے شدید، ان کے مزاج میں بہت شدت ہے۔ اور اگر انسان کو پتا ہو کہ میں جہاں جا رہا ہوں اپنے بیوی بچوں کو ساتھ لے کے، اور آگے واسطہ میرا پڑھنا ہے ان لوگوں سے کہ جو ملنسار نہیں ہیں، خوش اخلاق نہیں ہیں، خوش مزاج نہیں ہیں، بلکہ بڑے شدید مزاج کے حامل ہیں اور بڑے تند خو ہیں، تو کون شریف آدمی آنکھیں بند کر کے اپنی بیوی اور بچے لے کے وہاں چلا جائے گا؟ یہ بھی خدا نے ایک طرح سے ڈرایا ہے کہ دیکھ لو، اپنے اہل عیال کو لے کے جہاں جاؤ گے وہاں پہ جو فرشتے ہیں وہ کون ہیں؟ غلاظن شداد۔ پھر یہ ہوتا ہے کہ چلیں جی ہم کچھ دے دلا کے اپنا کام چلا لیں گے، منت ترلا کر لیں گے، سماجت کر لیں گے، ہم ذرا ہاتھ جوڑ لیں گے، شاید کام بن جائے۔ خدا نے کہا لا یعصون اللہ ما امرہم ویفعلون ما یؤمرون۔ وہ فرشتے جن کی ڈیوٹی جہنم پہ لگی ہوئی ہے وہ خدا کی نافرمانی نہیں کرتے، پہلی بات، وہ خدا کی نافرمانی نہیں کرتے، اور وہ بس وہی کرتے ہیں جس کا خدا ان کو حکم دیتا ہے۔ اتنی ڈیٹیل میں بیان کرنے کا مقصد کیا تھا؟ خدا کو کیا ضرورت پڑی کہ اتنی ڈیٹیل میں جہنم کا ڈسکرپشن اور پھر جہنم کے اوپر ڈیوٹی دینے والے فرشتوں کا اتنا ڈیٹیل میں تعارف کروائے؟ صرف اس لیے کہ بات ہمارے الٹے پیالے میں کسی طرح سے رہ جائے، یاد رہ جائے کہ وہ جگہ بڑی سخت ہے جہاں پہ ہمیں خود بھی جانا ہے، اپنے بیوی بچوں کو بھی جانا ہے روز محشر، اور اس خطرناک جگہ سے اپنے آپ کو بھی بچانا ہے اور اپنے بیوی بچوں کو بھی بچانا ہے۔ تو فیملی کی امپورٹنس دیکھیے کہ جب یہ آیت نازل ہوئی تو ایک صحابی تھے، انہوں نے رونا شروع کر دیا، رونے لگے، تو کسی نے پوچھا کہ بھائی یہ کیا ہوا کہ تم رو رہے ہو؟ اس نے کہا ہمیں تو اب تک اپنی فکر لگی ہوئی تھی، اب تک تو ہم یہی سمجھتے تھے کہ صرف ہمیں ہی اپنے آپ کو، ہمیں صرف اپنے آپ کو جہنم سے بچانا ہے، خدا نے یہ ڈیوٹی لگا رکھی ہے۔ آج پتا چلا کہ نئی ڈیوٹی صرف اتنی نہیں ہے کہ میں نے اپنے آپ کو بچانا ہے، میری ڈیوٹی یہ بھی ہے کہ میں اپنے اہل و عیال کو بھی جہنم سے بچاؤں، اور اگر نہیں بچا سکا تو اس کا مطلب یہ ہے کہ میں نے ڈیوٹی نہیں ادا کی صحیح طرح سے، اور اگر میں خود جنت میں جانے کا مستحق بھی ہو گیا لیکن میری فیملی جہنم میں پہنچنے کے لیے ادھر جا رہی ہے تو میرا اپنا جنت میں جانا مشکل ہو جائے گا، اس لیے کہ I failed in my duty۔ میری ڈیوٹیز دو تھیں، کو انفسکم اپنے آپ کو بچاؤ، و اہلیکم اور اپنے اہل و عیال کو بھی بچاؤ، اور میں نے صرف اپنے آپ کو بچا لیا لیکن فیملی کو نہ بچا سکا۔ تو عزیزان گرامی، یہ آیت آنکھیں کھولنے کے لیے کافی ہے کہ ہمیں کتنی توجہ اپنی فیملی کو دینے کی ضرورت ہے، کتنا ہمیں وقت ان کو دینے کی ضرورت ہے، کتنا ہمیں ان کو تعلیم اور تربیت دلوانے کی ضرورت ہے، اور کتنا بڑا کام ہے کہ ہم اپنے آپ کو بچائیں اور پھر اس کے بعد اپنی فیملی کو بھی بچائیں۔ ایک صلوات پڑھ لیں بآواز بلند۔ تو اس سے اندازہ ہو گیا کہ قرآن میں فیملی کی اہمیت کیا ہے۔ अब ये फैमिली का जो इंस्टीट्यूशन है ये इतना अहम है, और इसको क्रिएट करने के लिए खुदा ने जो एक निज़ाम बनाया है वो निज़ाम क्या है। अब आज से ये ना हो जाए कि चूंकि हमें पता चला कि भाई हमारी ड्यूटी सिर्फ अपने आप को बचाना नहीं है, हमें तो अपनी बीवी और बच्चों और अपनी फैमिली को भी जहन्नम से बचाना है और उन खतरनाक फरिश्तों से और इतने सख्त फरिश्तों से सामना ना हो जाए कहीं, तो हम घर जाके कहीं फैमिली का जीना हराम कर दें कि देखो भाई ये लाठी देख ली आपने, अब मैं सीधा कर दूंगा सबको, क्योंकि अब मेरी मुझे आज पता चला है कि मेरी ड्यूटी ये भी है, तो अब जो है सब सीधे हो जाओ वरना मैं सीधा कर दूंगा, और घर में मार्शल लॉ लगा दें, कर्फ्यू लगा दें, और सर पे उनके सवार हो जाएं, और बहाना ये हो कि मुझे तो भाई मैं क्या करूं, खुदा ने ये ड्यूटी दी है। तो अजीजाने गिरामी, इस गलत फहमी को दूर करने के लिए मैं अर्ज कर रहा हूं कि खुद कुरान ने हमें वो माहौल और वो निज़ाम जो है कुरान में बताया है कि खुदा फैमिली के अंदर, घर के अंदर किस किस्म का माहौल चाहता है और किस किस्म का माहौल हमें घर में बनाना चाहिए। यह आयत जो मैं आपके सामने आप पेश करने चला हूं, यह आपने बहुत पढ़ी और सुनी होगी। नॉर्मली ये जो शादी के कार्ड आते हैं उनमें यही आयत अक्सर लिखी होती है। सूरा अर-रूम की आयत है, चैप्टर 30 और आयत उसकी है 21, 30वां सूरा और 21वीं आयत, जिसमें खुदा कहता है व मिन आयाते ही अन खलक लकुम मिन अनफुसकुम अजवाजा। अल्लाह की निशानियों में से एक निशानी यह भी है कि उसने तुम्हारे स्पाउसेस अजवाज, तुम्हारी बीवियां या तुम्हारे शौहर, खिताब दोनों से हो रहा है, तुम्हारी बीवियां या तुम्हारे शौहर तुम्हारी ही सिन्फ से, तुम्हारी ही जिन्स से वो पैदा कर दी। फिर अल्लाह मकसद बयान करता है कि अल्लाह ने बीवी क्यों बनाई और शौहर क्यों बनाया और फैमिली क्यों बनाई। अगर आपने समझना हो कि खुदा ने बीवी क्यों खल्क की और शौहर क्यों खल्क किया, और ये फैमिली इंस्टीट्यूशन जो है इसको खुदा ने क्रिएट क्यों किया, सवाल है ना ये। अब इसका जवाब अगर मौलाना फायजी देंगे तो वो मौलाना फायजी का जवाब है, उसकी क्या अहमियत है। कोई आदमी जो है वो उसको रिजेक्ट कर सकता है, आर्ग्यू कर सकता है, कहता है विद ड्यू रिस्पेक्ट मौलाना आई डोंट एग्री विद यू, मैं आपसे मोहब्बत करता हूं, आपका एहतराम करता हूं, मगर आपके साथ मैं एग्री नहीं करता इस पर। सवाल यह है कि ये मियां और बीवी का रिश्ता, ये शौहर और बीवी का रिश्ता और ये खानदान और ये फैमिली अल्लाह ने बनाई क्यों, इसका जवाब इस आयत में मौजूद है और सिर्फ एक लफ्ज में मौजूद है, एक लफ्ज है सिर्फ एक, वमिन आयाते ही अन खलक लकुम मिन अनफुसकुम अजवाजन ले तस्कुनु इलैहा, ताकि तुम एक दूसरे से सुकून हासिल कर सको, ताकि मियां बीवी से मिलकर सुकून हासिल कर सके, बीवी मियां से मिलकर सुकून हासिल कर सके, पेरेंट्स बच्चों के साथ बैठ के सुकून हासिल कर सके, और बच्चे मां बाप के साय में बैठकर एक दूसरे से सुकून हासिल कर सके। दैट यू मे फाइंड पीस इन ईच अदर। अल्लाह से बेहतर इस दुनिया को और इस दुनिया की जिंदगी को कोई नहीं समझता। ये जो हम आप सबका रोना है ना स्ट्रेस, कि हमें टेंशन बड़ी है, स्ट्रेस बड़ा है और परेशानी हर वक्त लाहिक रहती है, इनसिक्योरिटीज ऑफ लाइफ, hurdles of life, challenges of life, tasks of life, difficulties of life, hardships of life.
यही है ना हमारा हर वक्त की परेशानी का बायस.
तो अल्लाह जानता है कि जब बशर इस दुनिया में आएगा और खुद कमा के खाएगा और अपने लिए खुद अपना घर बनाएगा और अपने सारे जरूरियात जिंदगी को खुद पूरा करेगा और अपने आप को हर तरह के खतरे से भी बचाएगा, तो उसकी लाइफ फुल ऑफ टेंशन, फुल ऑफ स्ट्रेस होगी. इंसान का सबसे बड़ा मसला स्ट्रेस है. इंसान की सबसे बड़ी मुश्किल वरी है, उसके कंसर्न्स हैं, उसकी इनसिक्योरिटीज हैं, और वो लाइफ के अंदर जो स्ट्रगल करता है, ये इंसान का सबसे बड़ा मसला है. इस मसले को हल करने का जो खुदा ने नुस्खा तजवीज किया वो क्या है कि एक अच्छी बीवी घर में आ जाए, एक अच्छा शौहर मिल जाए और घर में अच्छे बच्चे पैदा हो जाएं, तो ये सारी टेंशन्स, ये सारा स्ट्रेस, ये सारी मुश्किलात जो हैं वो खुद ब खुद दूर हो जाएंगी अगर एक जन्नत नजीर घर दुनिया में वजूद में आ जाए जिसमें हेवनली कपल्स रहते हों और वो हेवनली बच्चे उस घर के अंदर वो उनकी परवरिश कर रहे हों. एक सलावत पढ़िए बाबा से बोला. तो अल्लाह की निगाह में स्ट्रेस दूर करने के लिए ये गोली खाना और दवाई खाना, ये गोलियां और दवाइयां जो हैं वो प्रॉब्लम को और ज्यादा कॉम्प्लिकेट करती. ये पीने पिलाने से भी टेंशन खत्म नहीं होती, बढ़ती है इवेंचुअली. नाचने गाने से भी, वो जो कहा जाता है मूसीकी जो है वो रूह की गिज़ा है, वो रूह की बीमारी है. उसको सुन के दो चार गाने, फिर उसके बाद इंसान की क्या कैफियत होती है, जरा उसका जायजा लीजिए. तो खुदा की निगाह में स्ट्रेस और वो जो टेंशन है और इंसान के सर के ऊपर जो वो बोझ है, उसका इलाज ना पीने पिलाने में है, ना गोली में है, ना उसका इलाज नाच गाने में है, ना उसका इलाज गम को धुएं में उड़ा देने में है. उसका इलाज हेवनली कंपनी ऑफ हस्बैंड एंड वाइफ एंड चिल्ड्रन है. जिसके घर में एक अच्छी मोमिना बीवी हो और एक अच्छा मोमिन शौहर हो और जिनके अच्छे बच्चे हों घर के अंदर, तो वो बाहर के जितने मसाइल हैं, बाहर के जितने हेडेक्स होते हैं, बाहर के जितने प्रॉब्लम्स होते हैं, जब वो घर में आ जाते हैं तो वो चीजें भुला सकते हैं. तो ये मैं नहीं कह रहा, अगर मैं कह रहा होता तो आप मेरे साथ आर्ग्यू कर सकते थे, आप मेरे साथ डिबेट कर सकते थे, आप मेरे जवाब को रिजेक्ट कर सकते थे, मगर ये कुरान के अल्फाज हैं कि अल्लाह ने ये तुम्हारे मेट्स जो बनाए, मियां बीवी जो बनाए, रिश्ता जो कायम किया मर्द और औरत के दरमियान, उसका वाहिद वन पॉइंट एजेंडा है. वो क्या है? ले तस कुनू इलैहा. अरबी में जिन लोगों की थोड़ी बहुत बैकग्राउंड है अरबी की, वो लाम जो है ये रीजनिंग बयान करता है. ये लाम, इसको हम कहते हैं लामे तालील, लाम विच एक्सप्लेन द रीजनिंग. यानी अल्लाह ने मियां बीवी रिश्तेदार बनाए क्यों? ले तस्कुनू, लाम एक्सप्लेन्स. सुकून तो हम उर्दू में भी इस्तेमाल करते हैं कि तुम्हें सुकून मिले एक दूसरे की कंपनी में और तुम सब गम भुला दो, सब टेंशन तुम्हारी दूर हो जाए. लेकिन अजीजाने गिरामी, अगर किसी की बीवी ऐसी है या किसी का शौहर ऐसा है कि जिसको देखते ही टेंशन शुरू हो जाए और घर पहुंचते ही इंसान का ब्लड प्रेशर और शूट कर जाए और उसके मसाइल जो हैं वो 10 गुना और बढ़ जाएं जैसे ही घर में दाखिल होता जाए या होती जाए, मैं दोनों की बात कर रहा हूं, तो ये शादी जो है ये काउंटर प्रोडक्टिव है. یہ شادی جو ہے اپنا جو اس کا پرپز ہے میرج کا یہ اس کے خلاف ہے، یہ بیکار شادی، بے فائدہ شادی ہے. اور اس شادی کا اور اس فیملی کا اور اس میاں بیوی کا جو رشتہ ہے یہ کاؤنٹر پروڈکٹیو ہے. چونکہ ان کو میاں بیوی بنایا اس لیے گیا تھا کہ وہ تو ایک دوسرے کے لیے سکون کی گولی ثابت ہوں، وہ تو ایک دوسرے کے لیے سکون کا سامان پیدا ہو، اور اگر ان کی وجہ سے ہی بے سکونی ہوتی ہے اور انہی کی وجہ سے ساری ٹینشن ہوتی ہے اور وہ ان کی وجہ سے ہیرسمنٹ ہوتی ہے، تو پھر یہ شادی کیا ہے؟ یہ شادی کاؤنٹر پروڈکٹیو ہے، اور یہ شادی پھر اللہ کے اس بنائے ہوئے مقصد کے خلاف جا رہی ہے. ایک صلوات پڑھیے بابا سے. اب ایک آیت اور دیکھ لیجئے قرآن مجید کی. اگر کسی کی تسلی نہیں ہوئی اور کوئی یہ سمجھے کہ ہاں جی وہ الفاظ ہیں عربی کے، ان کا یہ معنی بھی ہوتا ہے یہ معنی بھی ہوتا ہے، ایک آیت کے اوپر آپ نے ساری عمارت کھڑی کر دی، تو چلیے ایک آیت اور لے لیجئے. یہ سورہ الاعراف ہے، چیپٹر 7 اور اس کی آیت نمبر 189. اور اس میں خدا کہتا ہے ھو الذی خلقکم من نفس واحدہ، وہ ذات وہ ہے کہ جس نے تم سب انسانیت کو، ساری بشریت کو ایک سول سے، ایک نفس سے، ایک باڈی سے، ایک بینگ سے تم سب کو خلق کیا. اشارہ ہمارے باپ آدم کی طرف. من نفس واحدہ وجعل منہا زوجہا، اور پھر اسی سے یعنی اسی کی صنف سے، اسی کی قسم سے، اسی کی جنس سے اللہ نے اس کی زوجہ کو خلق کیا. کیوں خلق کیا زوجہ کو؟ کہ روٹی پکائے آدم کے لیے؟ کیوں خلق کیا کہ لانڈری کرے آدم کے لیے؟ کیوں خلق کیا کہ چل کے وہ اس کے لیے اور کوئی، جس طرح کے ٹاسک ہم سمجھتے ہیں کہ بھائی شادی کر لو بھائی تم کھانا نہیں پکا سکتے، تم کپڑے نہیں دھو سکتے تو شادی کر لو، تمہارا یہ ہو گیا تو شادی کر لو. تو اللہ کیا کہہ رہا ہے کہ اللہ نے اس نفس واحدہ سے کیا کیا، اس کی بیوی کو خلق کیا. کیوں کیا؟ لیسکن الیہا، تاکہ وہ اس سے سکون حاصل کر سکے، تاکہ اس سے اس کو وہ جو بے چینی ہے لونلینس کی، اٹ کلز لونلینس، جو لونلینس کا شکار ہے ان سے پوچھئے کہ یہ کتنا بڑا عذاب ہے، تاکہ آدم کی لونلینس جو ہے وہ ختم ہو جائے اور اسے ایک کمپنی مل جائے، ایک ایسی کمپنی کہ جس سے وحشت دور ہو جائے، پریشانی دور ہو جائے، بے چینی دور ہو جائے، سٹریس دور ہو جائے، اور اس کے بدلے میں اسے کیا ملے؟ سکون ملے. اے پیسفل کمپنی جس میں ٹرینکوالٹی ہو، جس میں سیرینٹی ہو، ایسی کمپنی جو ہے وہ مل جائے. تو اس لیے اللہ کہتا ہے کہ میں نے یہ پیدا کیا. تو بہرحال ایک چیز ہم کنکلوڈ کرتے ہیں یہاں پر اور پھر بات کو آگے بڑھاتے ہیں کہ اسلام کی نظر میں شادی کا فلسفہ، فیملی کا فلسفہ یہ ہے کہ اس کے نتیجے میں ہمیں سکون ملے. اب یہ سکون بعض اوقات لوگ اس کے غلط معنی لیتے ہیں، اور مجھے یہ بات کہنے دیجئے کہ اسلام پر قبضہ ہو گیا تھا مردوں کا پیغمبر اکرم کے انتقال کے بعد، چونکہ اب جو نئی مینجمنٹ گورنمنٹ آئی تو یہ لوگ تھے پرانی ذہنیت کے، پیغمبر نے بڑی سٹرگل کی ان کو صحیح لائن میں لانے کی، اور ان سے وہ جاہلیت کا کلچر اور جاہلیت کی رسمیں دور کرنے کی، اور کسی حد تک یہ بہتر بھی ہو گئے تھے. لیکن پیغمبر اکرم کے انتقال کے بعد رفتہ رفتہ وہی جاہلیت اولا، وہی پرانا عرب کلچر، वही पुराना कबायली कल्चर, वही पुराना जो इनका ओल्ड सिस्टम था सोसाइटी का, वो क्रीप इन कराया। और वो आजादियां जो इस्लाम ने औरत को दी थी, वो इज्जत और वो एहतराम के जो इस्लाम ने औरत को दिया था, वो रफ्ता रफ्ता इस्लामिक कल्चर से, मुस्लिम कल्चर से रुखसत होना शुरू हो गया। औरत फिर बांदी बन गई, औरत फिर कनीज बन गई, औरत फिर कमोडिटी बन गई, औरत फिर सब्जेक्ट बन गई। और औरत की वो आबरू, वो इज्जत, वो एहतराम के जो उसको अल्लाह और अल्लाह के रसूल ने दिया था और जो शरीयत इस्लामिया ने दिया था, वो रफ्ता रफ्ता उस जहालत का शिकार हो गया। और फिर उसके बाद स्कॉलर्स भी जो थे वो सारे मेल थे। मर्द स्कॉलर्स ने कुरान पढ़ा, उन्होंने तफसीर लिखी, उन्होंने हदीस की कमेंट्री की, उन्होंने फतवे दिए, उन्होंने इंटरप्रेट किया। तो शुदे शुदे हुआ क्या, रफ्ता रफ्ता इस्लाम सारे का सारा जो है, इट वेंट इन द एडवांटेज ऑफ मेन, वो मर्दों की एडवांटेज में हर चीज जो है इंटरप्रेट होने लगी। और बेचारियां, बेचारी औरत जो है, उसका कोई पुरसाने हाल ना रहा। लिहाजा आम तासुर यह है कि सेटिस्फेक्शन तो नीडेड है, लेकिन यह है कि वो हजरत शौहर जो है वो सेटिस्फाई होने चाहिए अपनी शादी से। बीवी सेटिस्फाई हो या ना हो किसी की बला से, मेन चीज यह है कि वो जो प्रोवाइडर है, वो जो बॉस है, वो जो घर में शौहर है, उसकी मर्जी पूरी होनी चाहिए, उसकी मंशा पूरी होनी चाहिए, उसके मुतालबात पूरे होने चाहिए, उसके तकाजे पूरे होने चाहिए। अब औरत आया सेटिस्फाई होती है या नहीं होती, उसके मुतालबात पूरे हो रहे हैं या नहीं, उसके मफादात प्रोटेक्टेड हैं या नहीं, अनफॉर्चुनेटली हमने इसको नजरअंदाज किया है। मैं हौजे का आदमी हूं और मेरी सारी जिंदगी पढ़ने और पढ़ाने में लगी है, एंड मैं खुद एक्नॉलेज कर रहा हूं कि इसका, इसके बहुत बड़ी हद तक जिम्मेदार हम उलमा भी हैं। अब जब हम देखते हैं कि वेस्ट वाले आके औरत को जब वो आजादी देते हैं और उसको राइट्स देते हैं और उसको रिस्पेक्ट देते हैं, तो हम देखते हैं कि जाहिर नेचुरली औरत जो है फिर उनकी तरफ खींचती है। औरत समझती है कि भाई मेरा रेस्क्यू तो, मुझे तो वेस्ट रेस्क्यू कर रहा है, मेरी इज्जत और एहतराम, मेरे राइट्स, वो तो मुझे वेस्ट देता है, इस्लाम तो मुझे कुछ नहीं दे रहा, शरीयत मुहम्मदी तो मुझे कुछ नहीं देती। तो फिर क्या होता है कि हमारी औरतें गुमराह होती, दे लूज द बैलेंस। वो ये नहीं समझती कि इस्लाम ने तुम्हें महरूम नहीं किया हुकूक से, मुसलमान ने तुम्हें हुकूक से महरूम किया है, कुरान ने तुम्हें हुकूक से महरूम नहीं किया, कुरान के मुफस्सरीन ने तुम्हें हुकूक से महरूम किया है, हदीस पैगंबर ने तुम्हें महरूम नहीं किया, तुम्हें उलमाए हदीस ने महरूम किया है, तुम्हें उन लोगों ने महरूम किया। मेल डोमिनेटेड सोसाइटी जिसमें मेल डोमिनेट करता है, जिसमें मर्द हुकूमत करता है, जिसमें मर्द की लाठी और मर्द की फिस्ट चलती है, उसके नतीजे में क्या हुआ, अब क्या हो रहा है। वो पाकिस्तान में एक वो औरत मार्च होता है, जो लोग पाकिस्तान से हैं वो सुनते होंगे कितनी बड़ी कंट्रोवर्सी बनती है। ईरान में ये मसाइल खड़े हुए, इजिप्ट में मसाइल खड़े हुए, मिडल ईस्ट में खड़े हुए, सारे मौलवी आ जाते हैं तैयार होके ऑन आवर डेड बॉडी। हम अपनी औरतों को इजाजत नहीं देंगे कि वो वेस्टर्न स्लोगन्स लगाएं, वो वेस्ट की कोई अच्छाई बयान करें। तो भाई वो बेचारियां जो हैं वो तो मजलूम थीं, आप मौलवी आके उनको हुकूक दिलाते, आप औरतों के साथ खड़े होते اور ان کے ساتھ انصاف کرواتے، آپ ان کے ساتھ عدل کرواتے، آپ ان حوا کی بیٹیوں کو اور ان فاطمہ کے ماننے والیوں کو، ان زینب کی ماتمداروں کو ان کے جائز حقوق دلوا دیتے، تو یہ کیوں ویسٹ کی طرف دیکھتی اور یہ کیوں امریکہ اور یورپ کی طرف دیکھتی؟ ہم سب کے گھر میں عورتیں ہیں، ہماری مائیں ہیں، ہماری بہنیں ہیں، ہماری بیٹیاں ہیں، ہماری بہویں ہیں اور ہمارے داماد ہیں، ہم سب گزر رہے ہیں اس کے اندر سے، اٹس ایوری ہوم اسٹوری، ہر گھر کے اندر کیا ہو رہا ہے۔ اب یہاں پہ میں ایک جملہ اور بھی کہتا جاؤں، چونکہ میں بات ویسٹ میں بیٹھا ہوا کر رہا ہوں، تو جب میں اس طرح کی بات کرتا ہوں تو بیچارے مرد آ کے مجھے اپنے دکھاتے ہیں کہ مولانا ذرا یہاں دیکھو، یہاں پہ ایک چیز لگی تھی، آپ پرانی باتیں کر رہے ہیں مولانا، یو آر ناٹ اپ ڈیٹڈ، آپ جس زمانے کی بات کر رہے ہیں وہ پرانا زمانہ تھا، اب تو جتنی پٹائی شوہر کی ہوتی ہے اور جو گھر میں درگت اس کی بنتی ہے، تو مولانا اب صورت حال صفا پلٹ گیا ہے، اب جو ہے ورق پلٹ گیا ہے اور گراؤنڈ ریالٹیز ڈیفرنٹ ہیں۔ تو میں کہتا ہوں بھائی، ظلم ظلم ہے، مرد کرے تو برا ہے، عورت کرے تو برا ہے، ناانصافی بری ہے، مرد کرے تو بری ہے، عورت کرے تو بری ہے، دونوں کو اپنے حقوق اور اپنے فرائض کا خیال کرنا چاہیے، ناانصافی نہیں کرنی چاہیے، زیادتی نہیں کرنی چاہیے، اور جب زیادتی ہوتی ہے تو پھر مظلوم تو تلاش کرتا ہے کہ کوئی تو ہو جو اس کا ہاتھ پکڑے، کوئی تو ہو جو اس کا سنے اور اس کی حق میں آواز اٹھائے۔ تو آل آف سڈن یہ جو ویسٹ ہے، اگر ہماری عورتوں کو بہت اچھا لگنے لگتا ہے تو اس کی وجہ یہ ہے کہ چونکہ ایسٹ میں ان کی دعائی سنتا کوئی نہیں تھا، کوئی ان کے حق میں بولتا نہیں ہے، کوئی ان کو انصاف نہیں دلاتا تھا، اور اس وجہ سے ان بیچاریوں کے ساتھ ظلم ہوتا رہا۔ اب جو ان کے حق کی بات کرتا ہے وہ ان کے نزدیک ہیرو ہے۔ ایک صلوات پڑھیے بابا زیب اللہ، تو ایک بات طے ہو گئی کہ فیملی، میاں بیوی، ماں باپ اور بچے، یہ سب ایک دوسرے کو سکون دینے کے لیے ہیں، کمپنی دینے کے لیے، کمفرٹ دینے کے لیے، ایک دوسرے کو کنوینئنس دینے کے لیے، دیز آر آل سورسز آف کنوینئنس، کمفرٹ اینڈ پیس اینڈ ٹرینکویلٹی، یہ ہے اسلام کا فلسفہ فیملی کا۔ پھر اسلام اس کو یوں بیان کرتا ہے، دیکھیے میاں اور بیوی کا جو رشتہ ہے، قرآن کے ہی الفاظ ہیں، ایک جگہ پہ فرماتا ہے خدا، ہن لباس ہن لکم و انتم لباس لہن، تمہاری بیویاں تمہارا لباس ہیں اور تم اپنی بیویوں کا لباس ہو۔ عجیب بات یہ ہے کہ ایسے مواقع پہ قرآن عورتوں کو پہلے ذکر کرتا ہے اور مردوں کو بعد میں ذکر کرتا ہے، چونکہ عورت مظلوم تھی عرب معاشرے میں، جب قرآن آیا، جب اسلام آیا، جب پیغمبر آئے، تو بیسیکلی اسلام نے عورت کو لبریٹ کیا تھا۔ اسلام جو ہے ایک ایسا دین تھا کہ جو لبریٹ کرنے آیا تمام محکوموں اور مظلوموں کو، اور انہیں انصاف دلانے آیا تھا، اس لیے اسلام واز اے ریولوشن، اسلام فکر جدید کا نام تھا، ایک جدید فکر، ایک نئی فکر، ایک نیا نظام، اسی لیے تمام مظلوم کھچے کھچے اسلام کی طرف دوڑتے ہوئے چلے آئے، عورتیں بھی مسلمان ہوئیں، غلام بھی مسلمان ہوئے، اور جتنے محکوم طبقات اور مظلوم طبقات تھے ان میں ریشیو آف کنورژن زیادہ تھا، اگر آپ ہسٹری پڑھ کے دیکھیں کہ سب سے پہلے کون کنورٹ ہوئے اور سب سے زیادہ کون کنورٹ ہوئے، وہ جو ٹرائبل چیفز تھے یا وہ جو بڑے لٹھ مار قسم کے لوگ تھے، وہ تو نہیں ہو رہے تھے، اس لیے کہ ان کے تو مفادات خطرے میں پڑ رہے تھے، لیکن مظلوم اور محروم طبقات، عورتیں، غلام، مائنورٹیز، वो जो हैं वो कन्वर्ट हो रहे थे। क्यों? इस्लाम वाज ए न्यू सिस्टम, ए वे फॉरवर्ड। इस्लाम नई रोशनी का नाम था, एक नए निजाम का नाम था, एक नए समाज का नाम था। लेकिन हमने उसका हश्र क्या कर दिया, हम मुसलमानों ने उसका हश्र यह कर दिया कि अब उसे इस्लाम को क्या समझा जाता है कि जनाब ये तो रोशन फिक्री के खिलाफ है, ये तो इक्वालिटी के खिलाफ है, ये तो राइट्स के खिलाफ है, इस्लाम जो है ये है, इस्लाम वो है। तो ये सब इस्लाम क्यों बदनाम हुआ? इस्लाम बदनाम हुआ मुसलमानों की वजह से, इस्लाम बदनाम हुआ हमारे अमल की वजह से, इस्लाम बदनाम हुआ हमारी बदआमालियों की वजह से। वरना आज भी अगर हम इस्लाम को सही मानों में लेके उसकी पैरवी करना शुरू कर दें तो इस्लाम से ज्यादा रोशन फिक्र दीन या निजाम आज भी कोई नहीं। आज भी इस्लाम से ज्यादा इंसाफ की बात करने वाला, अदल की बात करने वाला, तवाजुन की बात करने वाला, बैलेंस की बात करने वाला, और जितनी हम मुसावात की बात करते हैं, हुकूक की बात करने वाला, राइट्स की बात करने वाला कोई और सिस्टम नहीं है जितना इस्लाम है। एक आवाज बुलंद सलावत पढ़ लें।
एक सलावत और पढ़ लें।
और भी मेरे पास कई आयात हैं, कई अहादीस हैं, मगर अब वक्त में इतनी गुंजाइश नहीं है कि मैं इसको आगे बढ़ाऊं। लेकिन इशारा करने के लिए, आप लोगों को एक डायरेक्शन देने के लिए मैं समझता हूं ये काफ़ी है। अगर किसी को वो कहते हैं कि अगर घर में कोई है तो एक हल्की सी नॉक दरवाजे पे काफ़ी है, इशारा अक्लमंदों के लिए काफ़ी होता है। और जिसने नहीं मानना है उसके सामने पूरा कुरान पढ़ देंगे तो भी नहीं मानेगा, तो वो तो अपनी मर्जी का बादशाह है। लेकिन कम से कम इतनी आयतों से ये बात साबित हो गई कि इस्लाम का जो एम्फेसिस है फैमिली के ऊपर वो कैसा है और मकसद क्या है। अब आपके सामने मैं पैगंबर अकरम की एक हदीस बयान करता हूँ और वहीं से इंशाल्लाह हम आगे चल के मसाइब से मुत्तसिल हो जाएंगे। अब आहिस्ता आहिस्ता वो रातें आ रही हैं कि जहां मुझे मसाइब के लिए ज़रा ज़्यादा टाइम स्पेंड करना पड़ेगा। पैगंबर अकरम की एक हदीस है जो शिया और सुन्नी दोनों स्कॉलर्स ने लिखी है, एग्रीड अपान है। फरमाया अला खैरुकुम खैरुकुम ले अहलिही व अना खैरुकुम ले अहली। अरबी जबान में जब कोई बड़ी इंपॉर्टेंट बात करनी हो ना, तो जैसे नहीं हमारे यहां कहते हेलो 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 करके लोगों की तवज्जो ली जाती है, तवज्जो तवज्जो तवज्जो, मे आई हैव योर अटेंशन प्लीज, इस तरह का कोई जुमला कहा जाता है, इसको यूं यूं करके दो तीन दफा मारा जाता है कि लोग जरा तवज्जो करें, तो चूंकि बड़ी इंपॉर्टेंट बात है। तो अरबी जबान में उसके लिए एक लफ्ज है अला, अलिफ लाम अलिफ अला, यह हरफ तंबीह कहलाता है, यानी तवज्जो सीख करने के लिए, तवज्जो इस बात को तवज्जो से सुनो। यह कह के पैगंबर ने कहा अला खैरुकुम खैरुकुम ले अहलिही, मैं रसूल नबी तुम्हें बताता हूं कि तुम्हारे अंदर सबसे अच्छा आदमी कौन है। अब देखिए पैगंबर का क्राइटेरिया, तुम्हारे अंदर सबसे अच्छा आदमी कौन है। कहा खैरुकुम खैरुकुम ले अहलिही, तुम में सबसे अच्छा आदमी वो है जो अपने अहलो अयाल के लिए बाकी सब लोगों की निस्बत सबसे अच्छा हो। जो आदमी, यानी पैगंबर का जो क्राइटेरिया है वो ये है कि लोगों को देखो कि वो अपनी बीवी के साथ कैसा सलूक करते हैं, औरतों को देखो वो अपने शौहर के साथ क्या सलूक करती हैं, लोगों को देखो कि वो अपने बच्चों के साथ कैसा सलूक करते हैं, फिर उनको ग्रेड करो और देखो कि उनका सलूक ان کا وہ جو رویہ ہے ان کے میاں کے ساتھ یا بیوی کے ساتھ یا بچوں کے ساتھ کیسا ہے. جس کا رویہ سب سے اچھا ہو اپنی فیملی کے ساتھ وہ شخص اللہ کے نبی کی نظر میں سب سے اچھا ہے. اب پیغمبر نے نہیں کہا جو سب سے زیادہ نمازیں پڑھتا ہو, جو سب سے زیادہ مسجد میں جاتا ہو, سب سے زیادہ تسبیح پڑھتا ہو, جو سب سے زیادہ یہ کرتا ہو وہ کرتا ہو. پیغمبر نے ایک معیار جو دیا اور اس کے اوپر شیعہ سنی دونوں ایگریمنٹ میں ہیں, سب سے اچھا وہ ہے جو اپنی فیملی کے ساتھ سب سے اچھا ہو. پھر پیغمبر نے اس کے بعد ایک جملہ اور کہا, اور کہا وَأَنَا خَيْرُكُمْ لِأَهْلِي, اور یاد رکھو اس معاملے میں بھی میں تم سب سے اچھا ہوں, مجھ سے زیادہ میری فیملی کے لیے کوئی اچھا نہیں. یہ ہے لیڈرشپ, یہ ہے کہ وٹ ایور یو پریچ یو لیڈ بائی ایگزامپل. یعنی پیغمبر نے کہا کہ مجھ سے اچھا کوئی مرد آپ کو نہیں ملے گا جو اپنی بیوی کا خیال کرتا ہو مجھ سے زیادہ, یا اپنی اولاد کا خیال مجھ سے زیادہ کرتا ہو, باوجود اس کے کہ میں سب سے بزی آدمی ہوں, میں سب سے مصروف آدمی ہوں. سب کو پتا ہے, اب وقت ختم ہو رہا ہے تو میں تفصیل میں نہیں جا سکتا کہ پیغمبر کتنے ہیٹ پہنتے تھے, آپ گن نہیں سکتے کتنے پورٹ فولیز تھے پیغمبر کے پاس, کتنی مصروفیت تھی پیغمبر کے پاس. ہم میں سے اکثر لوگوں کا بہانہ یہی ہوتا ہے نا کہ میں مصروف پڑا ہوں اس لیے نہیں اپنی بیوی کا خیال کر سکتا, میں مصروف بہت زیادہ ہوں اس لیے میں اپنے بچوں کا خیال نہیں کر سکتا, مجھے جلدی غصہ آ جاتا ہے, میں اتنا تھکا ہوا باہر سے آتا ہوں کہ ذرا سی بات دیکھتا ہوں تو مرنے مارنے کو جی چاہتا ہے. اور یہی کچھ عورتیں کہتی ہیں کہ ہم تھکی ہوئی آئی ہیں, باہر سے کام کر کے آئی ہیں, اور جناب گھر میں یہ ہوتا ہے تو فوراً ہمیں غصہ آ جاتا ہے, ہم اپنے شوہر کے حقوق اس لیے نہیں ادا کرتی کہ ہم مصروف بڑی ہیں. پیغمبر نے کہا دیکھو مجھے, دیکھو مجھ سے زیادہ مصروف ہو, مجھ سے زیادہ ستائے جاتے ہو, مجھ سے زیادہ پریشان کیے جاتے ہو, مجھ سے زیادہ وریز ہیں تمہیں, مجھ سے زیادہ تم پرابلمز کو فیس کر رہے ہو, مجھ سے بڑے چیلنجز تم فیس کر رہے ہو. میری زندگی چیلنجوں سے بھری ہوئی, مشکلات سے بھری ہوئی, پرابلم سے بھری ہوئی, ٹاسک سے بھری ہوئی, سٹرگل سے بھری ہوئی میری زندگی ہے, لیکن میں نے کبھی اپنی وائف کو ڈس اپوائنٹ نہیں کیا, میں نے کبھی اپنے بچوں کو محروم نہیں کیا اور ان کو ڈس اپوائنٹ نہیں کیا. اور تم سب سے زیادہ اپنی فیملی کا خیال کیا. اور میں یہ آخری جملہ کہہ رہا ہوں, ون لائنر, پھر آگے بڑھ جاؤں گا مصائب کی طرف. میں یہ بات ممبر کی اس اونچی نشست پہ بیٹھ کے چیلنج کے ساتھ کہہ رہا ہوں. کسی ہسٹورین سے چیک کر لیں, کسی عالم سے چیک کر لیں, کسی مرجع تقلید سے چیک کر لیں, کسی محدث اور مفسر سے چیک کر لیں, آپ, میں یہ بات چیلنج سے کہہ رہا ہوں کہ پیغمبر کی زندگی میں پیغمبر کی سب سے پہلی ترجیح خدا کے بعد ان کی اپنی فیملی تھی. His family was his first priority. Community was his second priority. سب سے پہلی پرائیورٹی خدا, اور خدا کے بعد کون ہے؟ فیملی, پھر کمیونٹی, دوست, احباب, کام, بزنس, کیریئر, وٹ ایور, وہ اس کے بعد کی پرائیورٹی. اور اگر تمہیں کیریئر اتنا عزیز ہے اور تمہیں بزنس اتنا پسند ہے اور اپنا جاب اتنا پسند ہے اور آپ کو اور ساری چیزیں اتنی پسند ہیں, تو آپ کو حکیم نے کہا تھا شادی کرنے کے لیے, شادی کیوں کی تھی؟ شادی جو ہے اگر کی تھی تو ناؤ یو پٹ یور فیملی ایز یور فرسٹ پرائیورٹی اور باقی چیزیں سب اس کے بعد ہیں. علماء نے لکھا ہے اپنی کتابوں میں کہ پیغمبر اکرم کی زندگی میں کبھی نہیں دیکھا گیا کہ پیغمبر اصحاب کے ساتھ بیٹھے ہوں, مہاجرین کے ساتھ بیٹھے ہوں, انصار کے ساتھ بیٹھے ہوں, باہر سے آئے ہوئے وفود کے ساتھ, ڈیلیگیشنز کے ساتھ بیٹھے ہوں, جتنا بڑے سے بڑا کوئی اہم کام کر رہے ہوں، ادھر مسجد میں فاطمہ آتی تھی، ادھر پیغمبر جو کر رہے ہوتے تھے اس کو وہیں چھوڑ دیتے تھے اور ہم تن گوش ہو کے فاطمہ کے ساتھ بیٹھ جاتے تھے، فاطمہ بیٹے بتاؤ کیسے آنا ہوا؟ یہ میں نے ایک لائنر کہا، لیکن آئی کین پروو دیٹ ود ہنڈریڈ آف پیجز اینڈ ہنڈریڈ آف ایویڈنسز. چاہے پیغمبر بیویوں کے ساتھ بیٹھے ہوتے تھے، چاہے پیغمبر دوستوں کے ساتھ بیٹھے ہوتے تھے، چاہے پیغمبر ڈیلیگیشنز کے ساتھ بیٹھے ہوتے تھے، لیکن جیسے ہی پیغمبر کی بیٹی آئی، حضرت عائشہ سے ایک روایت ہے، وہ فرماتی ہیں کہ جب فاطمہ آ جاتی تھیں تو ایسے لگتا تھا پیغمبر کسی اور کو پہچانتے ہی نہیں. جب فاطمہ آ جاتی تھیں تو ایسے لگتا تھا جیسے پیغمبر کسی کو پہچانتے ہی نہیں. پوری توجہ پیغمبر کی کس کی طرف ہو جاتی تھی؟ بیٹی کی طرف. اور نماز سے بڑا کام کون سا تھا پیغمبر کا؟ سب سے جو من پسند چیز تھی پیغمبر کو اس دنیا میں، جس کا پیغمبر نے ذکر بھی کیا کہ میری آنکھوں کی ٹھنڈک اور میرے دل کا سکون، وہ نماز ہے. اور جب بھی مجھے موقع ملتا ہے میں نماز کے ذریعے سے ریلیکس ہوتا ہوں، نماز کے ذریعے سے میں اپنے آپ کو جو ہے وہ سکون پہنچاتا ہوں. اور سب سے بڑی جو آپ اسے جو کہہ لیجئے من پسند ایکٹیویٹی کہہ لیجئے، سب سے مرغوب ترین اور پسندیدہ ترین اگر کوئی ایکٹیویٹی تھی تو پیغمبر کی کیا تھی؟ نماز. اور نماز بھی پڑھ رہے ہوتے تھے اور اگر حسین آ کے پشت پہ بیٹھ جاتے تھے تو رسول سجدے سے سر نہیں اٹھاتے تھے. اگر حسین آ کے ممبر کے سامنے آ گئے تو پیغمبر ممبر سے اتر جاتے تھے، اٹھا کے لا کے یہاں گود میں بٹھا لیتے تھے. کئی دفعہ وہ جو بدو قسم کے عرب تھے ان کو اعتراض ہوتا تھا، یا رسول اللہ آپ اچھی خاصی تقریر کر رہے تھے، ہمارے بھی بچے ہیں، ہمارے بھی گرینڈ چلڈرن ہیں، آپ ممبر چھوڑ کے وہاں دروازے تک گئے حسین کو اٹھانے کے لیے، بچہ تھا گر گیا کیا ہوا، بچے گرتے رہتے. بچہ آپ کی پشت پہ بیٹھ گیا تو آپ نے سجدہ اتنا لمبا کر دیا، کوئی مولانا ہوتے تو جماعت ان کو فائر بھی کر دیتی کہ آپ نے ہمیں اتنا لمبا سجدہ کروا دیا. تو مگر وہ پیغمبر تھے، پیغمبر نے بتایا کہ دیکھو میری فرسٹ پرائیورٹی میری فیملی، میری فرسٹ پرائیورٹی میری فیملی ہے، اللہ کے بعد محمد کا وقت، محمد کی انرجیز، محمد کی توجہ، اس کا مرکز محمد کی فیملی. اب وقت نہیں ہے ورنہ میں اس کے سامنے آپ کو اس کی دسیوں مثالیں دیتا کہ پیغمبر نے کس طرح سے اتنے مصروف سکیجول کے باوجود فاطمہ اور فاطمہ کی اولاد کو، علی مرتضیٰ کو، اور یہ تو امیجیٹ فیملی تھی نا، ایون اپنی ایکسٹینڈڈ فیملی، پیغمبر نے اس کو ترجیح دی اور پہلی ترجیح بنایا. تو عزیزان گرامی، ہمیں ان چیزوں سے سبق سیکھنا چاہیے. یہ جن لوگوں کی خاطر ہم اپنی فیملی ابینڈن کر دیتے ہیں، وقت کے ساتھ ساتھ وہ رخصت ہو جاتے ہیں، وہ کالیگز پھر نہیں رہتے، ان کے ٹرانسفرز ہو جاتے ہیں، وہ دوسرے شہروں میں چلے جاتے ہیں، کمپنیاں بک جاتی ہیں جس کمپنی کے لیے آپ نے اللہ بھلایا ہوا ہے، جس کمپنی کی خاطر آپ نے رسول بھلایا ہوا ہے، وہ کمپنی آپ سے پوچھے بغیر چائنیز کو بیچ دیتے ہیں اور آپ کو بعد میں پتہ چلتا ہے جی کمپنی بک گئی اور آپ نے اس کے خاطر اللہ کو بھلایا ہوا تھا، رسول کو بھلایا ہوا تھا، بیوی بچوں کو بھلایا ہوا تھا، اور دن رات اس میں لگائے جا رہے تھے اور مارے جا رہے تھے. اور پھر یہ جتنے فرینڈز ہیں نا جن کے ساتھ محفلیں ہوتی ہیں، دوستیاں ہوتی ہیں، اپنی بیوی کا ٹائم، اپنے شوہر کا ٹائم، اپنے بچوں کا ٹائم ان کو دے دیا جاتا ہے، ایک وقت آتا ہے کہ ویل چیئر ہوتی ہے، آپ ہوتے ہیں اور آپ کے صرف فیملی ہوتی، اس کو دھکا لگانے والی. اور پھر ایک وقت آتا ہے ہسپتال کے کمرے میں کہ صرف یہی تین چار پانچ لوگ ہوتے ہیں جو بیڈ کے ساتھ کھڑے ہوتے ہیں، باقی وہ جن لوگوں کو آپ نے راتیں دی تھیں، دن دیے تھے، اپنی جوانی دی تھی، اپنا ٹائم دیا تھا، اپنی انرجیز دی تھیں، وہ جن کے ساتھ محفلیں کی تھیں، جن کے ساتھ ٹائم انجوائے کیا تھا، آج ان کو تلاش کیجئے۔ ہسپتال کے کمرے میں آپ کے ساتھ کون ہے؟ وہی آپ کی امیجیٹ فیملی۔ آپ کا جینا، آپ کا مرنا، آپ کی کامیابی، آپ کی ناکامی، آپ کی نیک نامی، آپ کی بدنامی، ہر چیز کا سبب آپ کی امیجیٹ فیملی ہے۔ فیملی بن گئی تو دنیا بھی بن جائے گی، آخرت بھی بن جائے گی، اور اگر فیملی ہاتھ سے نکل گئی، فیملی ضائع ہو گئی، فیملی ناکام ہو گئی، تو دنیا بھی گئی، آخرت بھی۔ اور عزیزو، اس کے پیچھے فلسفہ ہے۔ پیغمبر نے جو 23 سال محنت کی تھی، پتھر کھائے تھے، دانت توڑوائے تھے، زخم کھائے تھے، ہجرت کی تھی، کتنے زخم اور اپنے برداشت کیے تھے صدمے پیغمبر نے، اسلام کی خاطر نا، لیکن جب اسلام خطرے میں پڑا، جب وہی پیغمبر کی لیگیسی، پیغمبر کا مشن، پیغمبر کی شریعت، پیغمبر کی آزان، پیغمبر کی نماز، پیغمبر کی زکات، پیغمبر کا دین جب خطرے میں پڑا تھا، تو وہی تو آیا تھا نا کہ جسے پیغمبر گود میں لیے لیے پھر رہے تھے، وہی تو آیا تھا نا جسے پیغمبر سینے سے لگا کے، کندھوں پہ بٹھا کے اس کو کھلایا کرتے تھے، پیڈ آف۔ فیملی میں انویسٹ کرو گے تو ضائع نہیں ہوگا۔ اگر بچوں میں اپنا ٹائم انویسٹ کرو گے، بچوں کو محبت دو گے، بچوں کا احترام کرو گے، بچوں کو ٹھیک راستے پہ لاؤ گے اور اپنے ساتھ رکھو گے، تو اٹ ول پے آف۔ کربلا میں کون تھے؟ پہلے تو مدینہ سے شروع کریں نا، مدینہ بھرا ہوا تھا صحابیوں سے اور صحابی زادوں سے اور مسلمانوں سے، مگر مدینہ کس نے چھوڑا؟ پیغمبر کی فیملی نے چھوڑا نا۔ مکہ حاجیوں سے بھرا ہوا تھا، احرام باندھے ہوئے حج کرنے کے لیے دوڑے بھاگے چلے آ رہے ہیں حج کرنے کے لیے، بندھے ہوئے احرام کو کس نے توڑا تھا؟ اور مکے کو چھوڑ کے کربلا کو کس نے رخ کیا تھا؟ وہی کہ جن کو پیغمبر نے اپنی جان سے عزیز رکھا، جن کو پیغمبر نے اپنی سب سے بڑی ترجیح بنایا، جن میں پیغمبر نے اپنا ٹائم انویسٹ کیا، جن میں پیغمبر نے اپنی محبت انویسٹ کی، جن میں پیغمبر نے اپنی اٹینشن انویسٹ کی تھی، یہ فیملی وہی کام آئی۔ لہذا میں کہا کرتا ہوں کہ پیغمبر کا سب سے بڑا کارنامہ اس دنیا میں اپنے پیچھے لاکھوں کی تعداد میں فالوورز اور ایک اسٹیٹ کو چھوڑنا نہیں تھا، پیغمبر کی زندگی کا سب سے بڑا کارنامہ یہ تھا کہ پیغمبر نے ایک فیملی ایسی تربیت کر دی کہ جو فیملی صبح قیامت تک اسلام کا نظام اور اسلام کا کام چلاتی رہے گی اور اس کی حفاظت کرتی رہے گی۔ جب جب اسلام پہ مشکل وقت آیا، وہی فیملی کام آئی۔ فاطمہ آئیں، علی آئے، حسن آئے، حسین آئے، زین العابدین آئے، محمد باقر آئے، جعفر صادق آئے، یہ سلسلہ چلتے چلتے آج تک قائم ہے، اور آخر میں بھی جب یہ دنیا پورے ظلم اور جور سے بھر جائے گی، تو اس کو عدل اور انصاف سے دوبارہ بھرنے کے لیے کون آئے گا؟ وہ بھی محمد کی فیملی کا فرد ہوگا، وہ بھی محمد کا ایک بیٹا ہوگا، وہ بھی فاطمہ کا ایک بیٹا ہوگا۔ اللہ تو عزیزان گرامی، یہ ہے فیملی کی ویلیو، اور یہی فیملی ہے جو مدینہ چھوڑتی ہے، مکہ چھوڑتی ہے، کربلا میں آتی ہے۔ اور فیملی میں آج میں آپ کو ایک ایسی مثال دیتا ہوں، آج کی مثال اس یتیم بچے کی ہے جس کا باپ شہید ہو چکا تھا، اور اس کو اس فیملی نے، فیملی انوائرمنٹ میں اتنی محبت دی تھی حسین نے چچا ہوتے ہوئے، اور اتنی محبت دی تھی اس کو زینب نے پھوپھی ہو کے، اور اتنی محبت دی تھی اس کو عباس نے چچا ہو کے، کہ وہ آرفن ضرور تھا، اور جو میدان میں گئے ہیں जाके लड़े हैं उनमें सबसे कम सिन कौन था? कासिम, 13 या 14 साल की उम्र। 13-14 साल की उम्र में कासिम बार बार पलट पलट के आ रहे हैं, चचा मुझे इजाजत दीजिए, चचा अब अली अकबर भी ना रहे, चचा अब तो औनो मोहम्मद भी ना रहे, चचा अब तो आपके असहाब भी शहीद हो गए, चचा आप मुझे इजाजत दे दीजिए। यतीम को देखते हैं अपनी भावच उम्मे फरवा की याद आ जाती है, हसन भाई याद आ जाते हैं, कहते हैं कासिम तुम बहुत छोटे हो, कासिम तुम कम सिन हो, कासिम तुम मेरे भाई की यादगार हो। एक मर्तबा इमाम हुसैन देखते हैं कि खैमे के अंदर से एक स्याह चादर ओढ़े हुए एक बीबी निकलती हैं और तेज तेज कदम बढ़ाते हुए जहां पे मौला हुसैन बैठे हैं ना कुर्सी के सामने आ जाती हैं। जैसे ही बड़ी भाभी को देखा हुसैन एहतरामन खड़े हो गए, कहने लगे उम्मे फरवा आप मुझे खैमे में बुला लेती, आप मुझे खैमे में बुला लेती, आपको ये क्यों जहमत करना पड़ी है? कहा मैं सुबह से कासिम को बार बार भेज रही हूं कि आप उसको इजाजत दे दें, मगर आप इजाजत नहीं देते। ऐ फरजंदे रसूल, मेरा आपसे सवाल है, आप मुझे बताइए कि आपके नाना के दीन में एक बेवा का हदिया कबूल नहीं होता? क्या आपके नाना की शरीयत में, क्या आपके नाना की ट्रेडिशन में किसी बेवा की कुर्बानी कबूल नहीं होती है? कहा नहीं, ऐसा नहीं है उम्मे फरवा, ए मेरी भाभी, ए मेरी बहन, ऐसा नहीं है, बच्चा छोटा है, मैं इसको मैदान में कैसे भेजूं। बहरहाल इजाजत दी, कासिम को घोड़े पे सवार किया। अजीजो, ना कासिम के पांव रकाब में पहुंचते थे, ना कासिम के सर पे कोई खौद पूरा आता था। कभी हेलमेट पहना हो आपने, कभी आपने कोई बड़ा हैट पहना हो और वो आपके सर से बड़े साइज का हो तो आपको अंदाजा है इस बात का, कासिम के सर पे कोई खौद पूरा नहीं आता था, कासिम के जिस्म पे कोई जिराह पूरी नहीं आती थी, कासिम के पांव उस रकाब में नहीं पहुंचते थे। बहरहाल जैसे तैसे करके मौला ने कासिम को रवाना किया। रिवायतें हैं जब भी कोई लड़ने जाता था मौला एक मर्तबा वापस आके एक जगह थी जहां पे बैठ जाया करते थे, बैठ जाते थे, अगर किसी के लिए पलट के बैठे नहीं हैं, कासिम को रवाना करने के बाद यूं यहां पर पोस्ट के अंदर हाथ रख के खड़े रहे, पता नहीं कब कासिम बुला ले, पता नहीं कब कासिम की आवाज बुलंद हो। थोड़ी देर में अजीजो कासिम की आवाज बुलंद हुई, जैसे ही कासिम ने कहा ना चचा मेरा सलाम कबूल कीजिए, मेरा सलाम कबूल कीजिए, ये सुनना था, हुसैन दौड़ के गए कासिम के सिरहाने। मक्तल की रिवायतें ये बताती हैं हुसैन ऐसे गए जैसे बाज अपने शिकार पे जाता है, इस अंदाज से हुसैन जल्दी से गए। मगर अजीजो जब हुसैन को आते हुए देखा तो दुश्मन घबरा गए, मशरिक वाले मगरिब को दौड़े, मगरिब वाले मशरिक को दौड़े और कासिम की लाश घोड़ों के सुमों के नीचे पामाल होकर रह गई। हुसैन पहुंचे, कासिम के सर को अपनी गोद में रखा, कहा कासिम मुझे अफसोस इस बात का है, तूने चचा को बुलाया मगर चचा वक्त पे ना पहुंच सका, मैं तुम्हारी कोई मदद ना कर सका। अब हुसैन ने देखा कासिम की लाश टुकड़े टुकड़े हो चुकी है, इसको कैसे उठाए? उस अजीजो हुसैन ने अपनी आबा को जमीन पे बिछाया और उन टुकड़ों को इकट्ठा किया, एक गठड़ी बनाई, उस गठड़ी को बना के हुसैन ने यूं अपनी पोश्त के पीछे रखा और लेके हुसैन खैमे के दरवाजे पे आ गए। उम्मे फरवा ने पूछा मौला क्या कास आप तो सबकी लाश लाया करते थे, मेरे कासिम की लाश कहाँ है? कहा फरवा देख नहीं सकोगी, ये लाश तुम्हारे लाडले कासिम की मातम है हुसैन।